बेटे की शादी की है और वहीं बेटी की शादी भी कर दी है। बेटे ने अपनी अहलिया को तलाक दे दी है, गुस्से में हल क्या हल करें आप बताइए। तलाक भी तो हो गई, बस ये कोई शरई मसला नहीं है जिसका हम हल पेश करें। आपका मुआशरती मसला है, इसके नतीजे में क्या हो सकता है कि दूसरे लोग अगर गैर दानिशमंदी का मुजाहरा करें तो उसको तलाक दे दें। ये तो अदम संजीदगी की बात है ना, तुम्हें चाहिए कि इस फेल से बाज रहें। एक घर अगर उजड़ा है तो दूसरा तो ना उजाड़े, और ना वो तरीका है कोई। अगर वो हंसी खुशी रहते हैं तो बिल्कुल ठीक है, हत्ता के हंसी खुशी ना सही, कुछ जबर से भी रहते हैं तो भी उजड़ने से तो बेहतर है। बड़ा अच्छा सवाल किया आपने कि दीन के तालिबे इल्म को इंग्लिश पढ़ने के बाद, जुबान सीखने के बाद कौन सी किताबें पढ़नी चाहिए जो इस दौर में दीन पेश करने में मुआविन और मददगार साबित हो। ये सवाल आइंदा जुमे को फिर लिखिएगा, और दो अमेरिकन हैं जो हमारे दौर में मुस्तशरिक हैं और उनकी किताबें दोनों अमेरिकन से हैं, बहुत दुनिया में पढ़ी जा रही हैं। सिवाय मुसलमानों के बाकी दुनिया में लोग पढ़ते हैं, मुसलमानों में बहुत थोड़े लोग हैं इंटेलेक्चुअल उस लेवल के जो उन चीजों को पढ़ें या समझ सकें या इसको समझ सकें कि आलमी जंगें और आलमी पैमाने पे मुसलमानों की बदनामी असल में किस एक वसी तर मनसूबे का हिस्सा है। और अगर आप एक यहूदी है और एक ईसाई, अगर आप उनको पढ़ लें तो आपको बहुत सी चीजें समझ में आ जाएंगी। रात बिजली नहीं थी और सुबह के वक्त यहीं आई तो इतना टाइम नहीं था कि मजीद उस पर उनकी किताबों के नाम बताना चाहते थे, लिखवाना चाहते थे आपको कि वो लिख के वो पढ़ें। ये तो अब का हाल है, इसके आइंदा जुम्मे तक इंशाल्लाह इस काम को पूरा करके आपको बता देंगे। और पुराने लोगों में अगर पढ़नी हो तो चंद एक लोगों को जरूर पढ़ना चाहिए, आर्नल्ड को पढ़ना चाहिए। आर्नल्ड ने जो काम किया है और खास तौर पे उसकी किताब प्रीचिंग ऑफ इस्लाम जो है, इसका उर्दू तर्जुमा भी हो गया था, बहुत अच्छी किताब है, बहुत अच्छी। उससे पता चलता है कि इस्लाम कैसे फैला और उससे पता चलता है कि मुसलमानों का असल मुकाम दावत में क्या था। इसी तरह अगर आपको फलसफे से दिलचस्पी हो तो निकल्सन को पढ़ना चाहिए। इन्होंने मस्नवी पे जो कुछ लिखा है वो काबिले दीद चीज है, अगरचे उन्हें बास गलत फहमियां हो गई हैं अत्तार के बारे में, रूमी के बारे में, इसी तरह हकीम सन्नाई के बारे में, लेकिन मजमूई एतबार से फलसफे पे उन्होंने बहुत अच्छा लिखा है। नक्शे को पढ़ना चाहिए अगर आपने फलसफे को पढ़ना है, आगे शोबे भी तो बहुत से हैं ना, तो नक्शे को पढ़ने से आपको अंदाजा होगा कि मुजर्रदात से ऊपर की फिक्र क्या है। अल्लामा इकबाल जो थे वो नक्शे को उन्होंने पढ़ा भी था, मुतासिर भी थे, इसीलिए उन्होंने लिखा है कि अगर नक्शे एक मुकाम पे आके फंस गया था और रूहानियत में उससे आगे का जो मुकाम था अब उसका कोई शेख था नहीं जो उस पे, अब आप कहेंगे ये क्या चीज है, लेकिन भरपूर तवज्जो अगर शेख की शामिल होती तो उस मुकाम से गुजर जाता और ऐन मुमकिन है कि वो वाहदानियत तक पहुंचता अल्लाह की। अल्लामा ने इसीलिए एक जगह कहा है कि अगर वो हजरत मुजद्दिद अल्फिसानी सरहिंदी रहमतुल्लाह अलैह के दौर में होता तो नक्शे को हजरत निकाल के ले जाते, इस तरह फंसा ना रहता। इसी तरह पुराने लोगों में अगर आपने पढ़ना हो तो यहूदी जो है ना, उसका एक मरतबा जिक्र भी हमने किया था, या तो उसे इब्न अरबी की किताबें मिल गई थी रहमतुल्लाह, और या फिर वो शख्स उसे कहीं ना कहीं से कोई ना कोई चीज उसकी किताबें पढ़े तो समझ में आता है कि उसे कोई दर्क हो गई थी कहीं से। उसे जो दर्क हुई है ना ये ऐसे ही नहीं हो गई, کوئی نہ کوئی چیز ہے ضرور. وحدت الشہود تک وہ ایسی چیزیں لکھتا ہے, اور یہ بہت بڑی بات ہے. وحدت الشہود جو ہے, وحدت الوجود اور شہود کو ایک ہی حضرت شاہ ولی اللہ رحمۃ اللہ نے جمع کرنے کی کوشش کی ہے, لیکن آپ اس کو پڑھیں گے تو آپ کو سمجھ میں آ جائے گی. وحدت الوجود ہے, شہود ہے, حضرت مجدد رحمۃ اللہ جو آپ پڑھتے ہیں, اور اس کے ساتھ ویسٹرن فلاسفی آپ پڑھتے ہیں تو پھر سمجھ میں آ جاتی ہے کہ یہ بات کیا ہے اللہ تک پہنچنے کی. ویسٹ نے کتنی کوشش کیا اور ہمارے صوفیہ, اور کوئی شک و شبہ نہیں, کوئی شک و شبہ نہیں کہ ہمارے صوفیہ ویسٹ اس کی گرد تک نہیں پہنچتا جو ہمارے صوفیہ کو حاصل تھی. وحدت الشہود تک نہیں کوئی پہنچ سکتا, تو وحدت الشہود کے بھی بعد حضرت مجدد الفسانی سرہندی رحمت اللہ علیہ پہ کوئی اور جہان کھلا ہے, جب حقیقت احمدیہ ان پہ منکشف ہوئی کہ حضور صلی اللہ علیہ وسلم کی حقیقت کیا ہے, تو وہ پھر ایک ایسے جہان کی خبر دیتے ہیں کہ اب تک شاید ہی کوئی پہنچا ہو. ہم یہ نہیں کہتے نبوت کے علاوہ کوئی منصب ایسا نہیں ہے جہاں تک انسان نہ پہنچ سکے. یقیناً انسان پہنچے ہیں, اب بھی آئندہ بھی پہنچیں گے, مگر حلال کا رزق معاشرے میں ناپید ہو گیا ہے. یہ رزق حلال نہیں ملتا, ایک یہ مصیبت بن گئی ہے, اور دوسرے وہ مجاہدہ جو مراقبات میں درکار ہے وہ نہیں رہا. ہمارے مشائخ 10-10 گھنٹے مراقبہ کرتے تھے, سردیوں میں عشاء کی نماز کے کچھ دیر بعد بیٹھتے تھے, اور ہم نے دیکھا تہجد کے وقت کئی مراقبے سے اٹھتے تھے. یہ آسان کام نہیں ہے, 8-8 گھنٹے مراقبات میں رہتے, اتنا مجاہدہ تھا ان کا, ان پر وہ چیزیں کھلتی تھی. تو ممکن اب بھی ہے بشرطے کہ کوئی اپنے نفس کو مارے اور کام کرے. تو وہ جو ہے اسے کچھ خبر ہوئی تھی. حقیقت احمدیہ جو ہے حضور صلی اللہ علیہ وسلم کی حقیقت تو بہت بلند و بالا ہے, اللہ تعالی کی تجلیات مختلف ہیں. چھوڑو اس میں کیا پڑھ, یہ جو سوال ابھی تھا نا یہ پھر کیجئے گا, آئندہ ہم آپ کو بتائیں گے انشاءاللہ. سرکاری ملازمین کے جی پی فنڈ کی حلت و حرمت. جی پی فنڈ لوگوں نے جائز بھی لکھا ہے, علماء نے جائز بھی لکھا ہے. موتانوی رحمۃ اللہ علیہ نے بہشتی زیور میں سے امداد الفتاوہ میں سے حکومت کا انعام کہہ کے جائز لکھا ہے. آپ بالکل نہ لینا چاہیں, آپ کی مرضی, اللہ نے آپ کو دیا ہے تو مت لیجئے, اگر ضرورت ہے لے لیجئے, علماء کے اختلاف سے گنجائش پیدا ہو جاتی ہے. نہیں ضرورت لے کر اپنے اجزاء میں کسی کو تقسیم کر دیجئے, یہ بھی ایک صورت ہے, کسی پہ عمل کر لیجئے. جب شریعت مختلف رائے بتا دیتی ہے تو اہل علم کو یہ حق ملتا ہے کہ وہ کسی راہ کا انتخاب کر کے لوگوں کو بتائیں, کیونکہ معاشرے کو جینا ہے, تہذیب کا ارتقاء ہے, اور کہیں بھی جاہل, نادان اور اپنے زمانے سے بے خبر مفتی کلچر اور ریلیجن, تہذیب و ثقافت اور مذہب کو آمنے سامنے کر دیں گے تو یاد رکھو مذہب ہار جائے گا, ثقافت غالب آئے گی. مذہب ہار جائے گا, دین ہار جائے گا, ثقافت غالب آئے گی. تو کیوں نہیں ہم وہ راہ تلاش کرتے جو شریعت کے بھی خلاف نہ جائے اور لوگوں کو ریلیکسیشن ملے. اس لیے کہ فتویٰ بنیادی طور پہ لوگوں کے لیے سہولت پیدا کرنے کا نام ہے, تنگ کرنے کا نام نہیں ہے. ہم اگر یہ چاہیں کہ کلچر اور ریلیجن ٹکرائے تو اسلام سے پھر خیر آباد کہنا پڑتا ہے. اسلامی شریعت میں قرض حسنہ کے علاوہ قرض لینے کی کیا قسمیں ہیں؟ قرض حسنہ کے علاوہ اللہ کو بھی تو قرض دینا ہے. اللہ کہتا ہے من یقرض اللہ قرضا حسنہ, کون ہے جو ہمیں رزق دے, ہمیں قرض دے دے, ہم اس کے قرض کو کئی گنا بڑھا کر دے دیں گے. حضور صلی اللہ علیہ وسلم نے فرمایا تم سے ایسی ذات قرض مانگتی ہے جس کا کاروبار خسارے میں بھی نہیں جاتا, اور وہاں کوئی غبن بھی نہیں ہے کہ تمہارا مال ڈوب جائے گا. اپنی رہائش کی ضرورت سے فالتو پلاٹ اور جائیداد پر زکوٰۃ ادا کرنا بالکل فرض ہے بھائی. رہائش پہ زکوٰۃ نہیں ہوتی, جو پلاٹس یا مکان اس لیے خریدے جاتے ہیں कि उनसे बिजनेस किया जाए, तो देखिए सोने पे ज़कात आती है, चांदी पे ज़कात आती है, कैश पे ज़कात लगती है। जानवर जो तिजारत की गर्ज से पाले जाते हैं, भैंस बकरी वगैरह वगैरह, इन पे ज़कात लगेगी। और पांचवी चीज जमीन मकानात जायदाद जो नफा और नुकसान के लिए बिजनेस के लिए खरीदी जाती है, इस पे भी ज़कात बिल्कुल देनी पड़ती है। इसीलिए तो हर चीज पे शरीयत ने वो ज़कात और इन चीजों को रखा है ताकि सरमाया एक जगह जमा ना हो। शरीयत सख्त मुखालिफ है इस बात की कि मुआशरे में किसी भी तरह सरमायादारी रिवाज पाए। देखिए किरात की गलती है और दालीन और वालीन पढ़ना, ये ऐसी चीज है, ये दालीन और वालीन के पिछली सदी में इतने झगड़े उठे, इतनी किताबें लिखी गईं कि 150-200 से ज्यादा किताबें दोनों तरफ लिखी गईं। मुस्तकिल मकतबाए फिक्र है जो कहता है वालीन पढ़नी चाहिए, मुस्तकिल मकतबाए फिक्र है जो दालीन पढ़ने को कहता है, नमाज टूट जाएगी। पिछले कोई 100-150 साल में जो मुबाइस होती थी, नतीजा आकर क्या निकला, हासिल वसूल क्या हुआ, खाम खा की बातें हैं। हे भैया, जो आदमी पढ़ ही नहीं सकता, आप उसको क्यों मजबूर करते हैं कि वो पढ़े। तुर्कों में कितने ही कबीले ऐसे हैं जो काफ नहीं पढ़ सकते। आपके यहां खुद आपके मुआशरे में कितने ही ऐसे हैं जो अलिफ के बाद फे नहीं पढ़ सकते। उनको सुने जरा गौर से, वो कहते हैं अफगानिस्तान, अफगानिस्तान का ये हाल है, अफगानिस्तान नहीं कह सकते, नहीं पढ़ सकते। अरबों में चले जाएं, डाल और रे नहीं पढ़ सकते। लाहौर में चिड़िया उड़ गई, फुरसे उड़ गई, ऐसे ही है ना। तो उस आदमी को क्यों आखिर मजबूर करना है कि तुम जरूर ये पढ़ो। और दूसरे ये कि बचपन का एक उम्र का हिस्सा होता है जिसमें गला बनता है, उस हादसा मश कराते हैं, वो हिस्सा तो हुआ ना, अब उम्र गुजर गई, अब उस बेचारे को मजबूर करना। तुर्क पढ़ते हैं अल्लाह अकबर की बजाय अल्लाह अकबर। हरम शरीफ में आप जाए ना हज के मौके पे, कभी साथ कोई तुर्क खड़ा हो जाए, कई तुर्क अकबर, काफ को छे में बदल लेते हैं। अब सबकी नमाज के फासिद होने का हुक्म लगाओ फिर। इसलिए जिन आइम्माए हनफिया ने हुक्म दिया ना, आपने खुद भी लिखा है मोहित बुरहानी का जो हवाला दिया है, हम इसी के फतवे के काबिल समझते हैं कि जो जिस तरह भी पढ़ता है उसकी इस्तेआत में नहीं रहा, नमाज उसकी होगी। और ये मुतकदमीन से इमाम यूसुफ रहमतुल्लाह अलैह तक से ये कौल मंसूब है। इसलिए अकवाम है, उनका तलफ्फुज है। हजूर सल्लल्लाहु अलैहि वसल्लम के जमाने में क्या सारे सहाबाए किराम रजी अल्लाह अन्हुम कुरान को ऐसे ही पढ़ते थे जैसे अब पढ़ते हैं, मसलन शुरैम पढ़ते हैं, मसलन हमारे पानीपति कुर्रा पढ़ते हैं, तो सहाबा रजी अल्लाह अन्हुम ऐसे ही पढ़ते थे, सहाबा रजी अल्लाह अन्हुम अल्फाज की तब्दीली कर लेते थे, पढ़ा ही नहीं जाता था। अब्दुल्ला इब्ने मसूद रजी अल्लाह अन्हु का कबीला है बनू हुज़ैल, ये कुरान की आयत का कोई लफ्ज पढ़ना चाहते थे, जिसे अकबर काफ की बजाय चे पढ़ लिया, गैन की बजाय फे पढ़ लिया। इस तरह चीजें उनके जमाने में भी होती थी, कोई नहीं कहता था, कहते थे ठीक। तो इसलिए इस पर कोई सख्ती नहीं करती, खास तौर पे हमारे शुक्र करो यार लोग नमाज पढ़ लें। और किरात का जो आपने वाजिब किरात के बाद जो जायदन पढ़ा जाता है उसमें गलती से, उसमें भी कोई फर्क नहीं पड़ता, पढ़ने देना। उसे पता ही नहीं कुरान में इस लफ्ज के बदलने से नमाज टूटती है या नहीं टूटती, वो जानबूझ के तो कर नहीं रहा। तो जो तवस्सो और गुंजाइश हमारे हजरात ने लिखी है उस पर फतवा देना चाहिए। 786 बिस्मिल्लाह क्या है, आमिलीन आयात को लिख के जला देते हैं, क्या ये जायज है। यह बात जरा ये है कि तावीज करना जायज है या नहीं, यहां से मसला शुरू होता है। जड़ पकड़ते नहीं और कहते हैं कि दरख्त की ये शाख जल गई, इस पर पानी डालो ताकि यह हरी हो जाए, और जड़ में जो खराबी है वो। मसाइल को असल तय से पकड़ना चाहिए कि असल मसला क्या है। اصل مسئلہ یہ ہے کہ کیا تعویذ لکھنا جائز ہے. یہاں سے شروع کیجئے. صحابہ کرام رضی اللہ عنہم کے دور میں تعویذ لکھا جاتا تھا. پوری امت کیا شیعہ کیا سنی کیا دیوبندی کیا بریلوی کیا وہابی کیا اہل حدیث سب اس بات پر متفق ہے امت کے دم کرنا جائز. حضور صلی اللہ علیہ وسلم کی اتنی احادیث ہیں انکاری نہیں. خود رسالت میں آپ صلی اللہ علیہ وسلم جا رہے ہیں, آگے سے آگ آ رہی ہے, اور شیطان وہ جس نے آدم علیہ السلام کو سجدہ نہیں کیا تھا وہ شیطان اس دن نکلا. اور وہ جانتا تھا کہ خیر و شر کے مارکے میں یہ آخری ہستی ہے حضور صلی اللہ علیہ وسلم, اگر یہ ختم ہو جاتی ہے نا مار دیتے ہیں بات ختم ہو جائے گی. جبریل امین لے جا رہے تھے, انہوں نے عرض کیا کہ یہ جو آگ دیکھ رہے ہیں نا آپ, یہ شیطان لے کے آ رہا ہے آپ کو جلانے کے لیے. آپ نے فرمایا میرے اتنے قریب ہو گیا جب میں آسمان کی طرف جا رہا تھا, اتنے قریب ہو گیا کہ مجھے لگتا تھا جیسے یہ مار دے گا بھسم کر دے گا مجھے. جبریل نے مجھ سے کہا میں آپ پہ کچھ پڑھ کے پھونک دوں آپ اس سے محفوظ رہیں گے. میں نے کہا پڑھو, تو جبریل امین نے یہ چیزیں پڑھ کے مجھ پہ پھونک دی اور فرمایا وہ واپس چلا گیا. پوری امت متفق ہے اس پہ کہ کلام پڑھ کے پھونکا جائے اس کا اثر ہوتا ہے. صحابہ کرام رضی اللہ عنہ نے کیا کیا, وہ یہ کرتے تھے کہ جانور نہیں پڑھ سکتا بچے نہیں پڑھ سکتے, یہ لکھ کے گلے میں لٹکا دیتے تھے. بس یہ ہے تعویذ کی اصل. حضرت عمر بن العاص رضی اللہ عنہ حاضر ہوئے, کہا اللہ کے رسول خواب میں ڈر جاتا ہوں, فرمایا یہ پڑھ لیا کرو. انہوں نے بچے ان کے خواب میں ڈر جاتے تھے نا, وہی چیز لکھ کر سکا فی عنق ہی ہے. ابو داؤد میں آتا ہے حدیث کی کتاب میں کہ اپنے بچے کے گلے میں ڈال دیا. یہ ہے اصل. قرآنی آیات پڑھیے, نہیں پڑھ سکتے بچے کے گلے میں لکھ کے ڈال دی, یہ ثابت ہو گیا. اب آئی باری جب ہندو تھے یہ مسلمان صوفیہ کے پاس جاتے تھے, کہتے تھے حضرت کوئی چیز دے دیں آپ پہ اعتماد ہے. صوفیہ کے ذہن میں یہ تھی بات کہ چلو آج تعویذ لینے آیا ہے آج دم کرانے آیا ہے. اب تک آپ کے ہاں ہم تو ماشاءاللہ مسلمان نا, سارے ہمارے یہاں ضرورت نہیں بھیجا جاتی. اب تک ہم نے دلی میں لکھنؤ میں کہاں کہاں ہم نے ہندوستان میں دیکھا مغرب کی نماز کے بعد کبھی ہندو عورتیں بچے لیے کھڑی ہوتی ہیں مسجد سے نکلیں تو کہتے ہیں اس پہ پھونک چھوڑ دیجئے بچے پہ دم کر دیجئے. اب تک یہ ہے ہندو سکھ عورتوں کو ہم نے خود دیکھا, اے بھیا اس پہ پھونک مار دیجئے, یوں کرتی ہیں. صوفیہ نے اس سے فائدہ اٹھایا, وہ تعویذ لکھ دیتے تھے کوئی چیز پڑھنے کو بتا دیتے تھے. ہندو آتے تھے, یہ ایسے ہوا کی باتیں تھوڑے ہی ہیں, ہسٹری پڑھیں تو پتا چلے نا. ہسٹورینز نے لکھا ہے ہندو آتے تھے حضرت فرید الدین مسعود شکر گنج رحمت اللہ علیہ کے پاس. حضرت مسعود شکر گنج رحمت اللہ علیہ اتنے بڑے آدمی تھے کہ صوفیہ اپنے کشف کا لکھتے ہیں. اب یہ بات ہے جہاں پہنچ کے ذرا لوگوں کو تردد پیدا ہوتا ہے, نہ مانو پھر کیا ہے, آپ کہہ دیں نہیں ہوا نہ صحیح بھی نہیں ہوا ہوگا. لیکن صوفیہ نے کہا کہ ہم نے عالم کشف میں دیکھا کہ حضرت فرید الدین مسعود رحمت اللہ علیہ کی روح جو تھی, اللہ نے جب روحوں کو کھڑا کیا تو خواجہ معین الدین اجمیری رحمت اللہ علیہ کی روح سے آگے چلی گئی. جتنے مسلمان انہوں نے کیے تھے حضرت کی روح میں اس سے زیادہ تعلق میں اللہ پایا جاتا تھا, تو اللہ کے فرشتوں نے پیچھے کیا اور کہا حضرت یہ ایک مقام اور لوگوں کا ہے آپ یہاں کھڑے. صوفیہ کہتے ہیں ہم نے دیکھا ہوگا. نہیں دیکھا ہوگا یار, نہ صحیح, چلو کون سا کفر اسلام کا مسئلہ ہے. حضرت کے پاس آتے تھے ہندو کثرت سے, اور تاریخ میں لکھا ہے کہ حضرت کہتے تھے کہ بحشہ و خانقاہ میں تو یہ مرید تھے نا حضرت کے, وہ لا الہ الا اللہ کا ذکر کرتے تھے, تو حضرت انہیں فرماتے تھے بس یہ ذکر کرو تو ہی تو تو ہی تو تو ہی تو تو ہی تو, وہ تو ہی تو تو ہی تو تو ہی تو ضربے لگاتا تھا دل پہ مسلمان ہو جاتا. ہزاروں ہندو مسلمان, ہزاروں سینکڑوں نہیں ہزاروں مسلمان ہو گئے. اتنے مسلمان ہو گئے کہ سلطان تغلق آگے کیا ہے ملتان سے علاقہ ہے بھوپال, نہیں بہاولپور سے بھی آگے بھوپال, یا نہیں بھوپال تو خیر کہاں ہے, इस तरह का नाम है वो। लाम आता है उसमें, नहीं बलबन जहां गया था सुल्तान बलबन के बेटा मोहम्मद शहीद हुए थे जहां हैं बलवा कमाल करते हैं। अच्छा छोड़ो इस ज्योग्राफी को, छोड़ो इस ज्योग्राफी को, वहां बलबन तुगलक गए थे, वहां तुगलक वापसी पे रुके, जब पता चला इतने हिंदू मुसलमान यहां हो रहे हैं तो उसने कहा ये कौन आदमी है, अलल इतलाक मिलने से इनकार कर दिया, मैं नहीं मिलता। बड़ी मुश्किल से खुलफा ने कहा हजरत बादशाह वक्त है, कोई नुकसान पहुंचाए क्या फायदा। तो हजरत ने अपने कुर्ते की एक वो एक बाजू भेज दिया, फरमाया बस इस पे हाथ रख ले, मुझसे मुसाफा हो गया। और फिर बड़ी मुश्किल से आए और उनके गिर्द उनके खुलफा का हल्का था, बादशाह से फिर भी हाथ मिलाया, फरमाया हमारे हजरत कहते थे हजरत अजमेरी रहमतुल्लाह अलैह फरमाते थे कि जो जिसका नाम बादशाह के रजिस्टर पे लिखा जाता है ना पैसे के लिए, अल्लाह के यहां उसका नाम कट जाता है। फरमाते हम नहीं मिलते, अल्लाह के यहां नाम कट जाएगा, इतने मोहतात लोग थे, हो गए ये लोग थे। अब इन्हें इनके पास जब आते थे ना तावीज लेने, अब कुरान की आयत हिंदू नापाक है कैसे लिख के दें, आखिर फिका भी तो पड़ी हुई थी ना, हिंदू कुरान को छू लेगा जायज नहीं है। क्या करते थे वो, कुरानी आयात के जो आदाद होते थे वो लिख के दे देते थे। ये है इस अदद की हकीकत, ये है 786 की हकीकत बिस्मिल्लाह की। ये करते थे कि गैर मुस्लिम है नापाक है, इसके हाथ से कुरान की आयात को महफूज रखा जाए, अल्लाह का अदब और एहतराम है, बस इतनी बात थी। तो अब इसको पकड़ लेते हैं कि आदात क्यों लिखते हैं, यार आदात की असल वो पीछे है, उससे भी पीछे ताबीज आते हैं, असल पे जाओ। तो ये इसलिए जायज है लिखना, हम तो इसे दुरुस्ती समझते हैं। औरत कुरान पाक का हिफ्ज बरकरार रखने के लिए अगर ये काम किया जाए तो गुंजाइश। इसीलिए बच्चियों का हिफ्ज जो है ना उसको ज्यादा अप्रिशिएट नहीं करते थे, क्योंकि बच्चियां जाहिर है हर महीने कुछ दिन ऐसे आते हैं जब वो कुरान पाक नहीं पढ़ सकती तो आहिस्ता आहिस्ता भूल जाती हैं। लेकिन अगर हिफ्ज को महफूज रखना हो तो उसकी गुंजाइश पैदा किया है नफी फुकाहा ने कि वो खातून दरमियान में खड़ी होकर कुरान पढ़ती रहे और उसके इर्द गिर्द हाफिज बच्चियां जो है दाएं और बाएं सफ में खड़ी हो जाए। इस तरह जो मसला आपने पूछा इसमें भी इसीलिए गुंजाइश पैदा की गई। इमाम अबू हनीफा इमाम जाफर के शागिर्द थे, फिर फिकह हनफी और जाफरी में इख्तलाफ क्यों है रहिमहुल्लाह। ये तो भाई हर जगह है, आपका क्या ख्याल है इमाम मालिक रहमतुल्लाह अलैह के शागिर्द ये इमाम शाफी नहीं थे, इमाम शाफी के शागिर्द इमाम अहमद इब्न हंबल नहीं थे, ये सब एक दूसरे के शागिर्द थे। इज्तिहाद था, आरा थी अपने जमाने के मुताबिक, अपने दौर और सोसाइटी के मुताबिक शरीयत की तशरीहात थी। लफ्जों पे नहीं अड़ जाते थे, अगर लफ्जों पे अड़ जाते होते तो ये दीन कब का फारिग हो चुका होता, ये जमूद नहीं था जो अब है। वजह उसकी ये थी कि वो इल्म था, इल्म जमूद को रहने नहीं देता, इल्म जमूद को तोड़ता है। हम भी कहते हैं इज्तिहाद होना चाहिए, हमारे जमाने में भी होना चाहिए और होता भी है, लेकिन मसला यह है कि अब इतने साहिब इल्म नहीं रहे, मुसीबत अजाब यह आ गया है। वरना शदीद जरूरत है अब भी कि सोसाइटी में जो नए से नए मसाइल पैदा हो रहे हैं उसमें शरीयत के अहकामात में इज्तिहाद होना चाहिए, सीधी सी बात। मसलन कुरान कहता है सारिक व सारिका तो फक्त हुआ ही दिया उमर, चोर मर्द और औरत, चोर और चोरनी दोनों के हाथ काट दिए जाएं, कोई गुंजाइश रह गई कुरान में? चोर मर्द और औरत का हाथ काट दिया जाए, सीधी सी बात अल्लाह ने फरमाई। ये आज जब इमाम अबू हनीफा रहमतुल्लाह अलैह ने पढ़ी तो उन्होंने कहा चोर मर्द और औरत, ये लिखो कि वो चोर मर्द और औरत। अब ये इस आयत पे देखो इज्तिहाद कैसे होता है, ये जहन है, ये दिमाग है। इमाम साहब रहमतुल्लाह अलैह जैसा दिमाग किसका था, فرمایا طے کرو کہ چور مرد اور عورت اگر حالت اضطرار میں چوری کرے کہ مرنے والا ہے, کچھ کھانے کو چاہیے نہیں تو مر جائے گا, بیوی بچے مر جائیں گے, تو وہ چور نہیں ہے, وہ تو مجبوری کی بنا پر چوری کر رہا ہے, لہذا اس کا ہاتھ نہ کٹے. اب یہ قرآن میں ہے کہیں؟ یہ سیدنا عمر رضی اللہ عنہ کا اجتہاد تھا, وہاں سے انہوں نے لیا ہے. کہاں ہے قرآن میں؟ امام صاحب رحمت اللہ نے فرمایا کہ باپ اگر بیٹے کی چوری کرے اور بیٹا باپ کی چوری کرے تو اصول یہ ہے کہ جس کو وراثت میں حصہ مل سکتا ہے اگر وہ چوری کرتا ہے اپنے مورث کی, اپنے جد کی, دادا وغیرہ وغیرہ, لیکن بہرحال وراثت میں اس کا حصہ ہے تو اس کا ہاتھ نہیں کاٹا جائے گا, کیونکہ مرنے کی صورت میں اس کا حصہ پھر بھی منتقل ہونا تھا نا. تو ان کا بیٹے کا ہاتھ نہیں کٹتا, باپ کا ہاتھ نہیں کٹتا, ماں کا ہاتھ نہیں کٹتا, بیوی کا ہاتھ نہیں کاٹا جائے گا. اب قرآن نے یہ کہیں کہا؟ یہ ہے سوسائٹی, چور اور چور عورت کا ہاتھ کاٹ دو. اچھا بھائی تیسری بات لکھو, سرکاری املاک کے چرانے میں ہاتھ نہیں کاٹا جائے گا. سرکار کا پیسہ کسی نے چرا لیا, نہیں کاٹ سکتے ہاتھ. فراڈ کر لیا, غبن کر لیا, یہ سارے سیاستدان, اس کا استثنا کرنا ہے, آپ ہی کر لو. 99% سیاستدان چوری جو کرتے ہیں تو اس کا ہاتھ آپ تھوڑی کاٹ لیں گے. وجہ کیا ہے؟ وجہ اس کی یہ ہے کہ کوئی بھی آدمی جب سرکار کا مال چراتا ہے تو اس کا کوئی نہ کوئی حق تو سرکار کے ذمے بنتا ہے نا. ہم کہیں گے سرکار نے نہیں دیا تھا, اس نے جبرن وصول کر دیا. انسانی ہاتھ کو بچاؤ یار, نہ اس پہ یہ داغ لگنے دو. سیکرٹیریٹ میں گیا بلب اتار کے لے آیا, اسٹیشن پہ گیا پنکھا اتار کے لے آیا, کلارک اتار کے لے آیا, کوئی اس کا ہاتھ نہیں کاٹا جائے گا. وجہ اس کی ہے, ہاتھ کٹے گا تو پوری زندگی کہاں دکھاتا پھرے گا, کیا کرے گا؟ ہم کہتے ہیں سرکار کے, امام ابوحنیفہ رحمت اللہ اسے بھی چوری کی فہرست خارج کر دیا. یہ جتنی بھی چیزیں لگ رہی ہیں یہ اسی لیے تو لگ رہی ہیں, حد میں پکڑے گئے. وہ کہتا ہے جی ہم نے تو متا کیا تھا, تو ہمیں پتہ ہی نہیں تھا کہ متا حرام ہے. اب کون رجم کرے؟ سیدنا عمر رضی اللہ عنہ نے اسی لیے ایک حد پوری, حضرت عمر رضی اللہ عنہ کے ہاں حدود میں اسی لیے سوسائٹی کے مطابق چیزیں تھیں. لوگ آئے پکڑے گئے, فرمایا کیا ہوا ہے ان کے؟ جی ایسے ایسے. فرمایا اچھا کیوں ان کا؟ جی ہم نے تو متا کیا ہے. سیدنا عمر رضی اللہ عنہ کا تمہیں نہیں پتا کہ متا حرام ہے؟ ان کا حضرت نہیں پتا تھا. امیر المومنین رضی اللہ عنہ کھڑے ہوئے جمعے میں اور انہوں نے کہا اب تو میں معاف کرتا ہوں, آئندہ مجھے پتا چلا نا تو میں پھر حد جاری کروں گا. تو یہ ساری چیزیں اجتہاد کے زمرے میں آتی ہیں. ہم کہتے ہیں اب بھی ہونا چاہیے, لیکن کیا کریں اتنے پڑھے لکھے لوگ نہیں ہیں. آپ کے نظریاتی کونسل اتنا اچھا ادارہ اور بالکل اسے پولیٹیسائز کر دیا ہے, پالیٹکس اس میں تقسیم ہو رہی ہیں, اتنی سیٹیں آپ لے لیں, اتنے فلان لے, اتنے فلان لے لے. وہ کس زمانے میں تھا, اہل علم تھے, بیٹھتے تھے, بات کرتے تھے, پتہ چلتا تھا. اب اس پوری اسلامی نظریاتی کونسل میں 2-3 آدمی ایسے ہیں جو ماشاء اللہ اللہ نے انہیں علم دیا ہے, اور اللہ تعالیٰ نے انہیں سنجیدگی شعور, خاص طور پہ ان کے چیئرمین بڑے بڑے قابل, بڑے فاضل آدمی ہیں. باقی ہے کیا؟ تو اس لیے بھیا یہ چیزیں سب ہیں, لیکن جائیں کہاں, کس سے کہیں؟ حدیث میں جو بیان کیا ہے کفر, ایمان, حسد وغیرہ کی, آپ ترمذی دیکھیے, اس میں, مستدرک حاکم میں, ان میں یہ حدیث مل جائیں گی. مصلی امامت پر کھڑا ہونے کی کیا شرائط ہیں؟ بہت زیادہ ہیں. ایسا آدمی کبیرہ گناہ میں مشہور نہ ہو, یا ہم نے نہیں کہا کبیرہ گناہ نہ کرے, شاید ہی اب کوئی مسلمان ہوگا جو کبیرہ گناہ میں مرتکب نہ ہوتا ہو, کوئی ملے تو مجھے بھی دکھانا, شاید ہی کوئی مسلمان رہ گیا ہو جو کبیرہ گناہ کا ارتکاب نہ کرتا ہو. حسد کرتا ہے یہ کبیرہ گناہ نہیں ہے, غیبت کرتا ہے یہ نہیں ہے, بیوی کو بلا وجہ تھپڑ مارتی ہے یہ کبیرہ گناہ نہیں ہے, بچے اپنے کو گالی دے دی باوجود اس کے قصور کے یہ کبیرہ گناہ نہیں ہے, آپ کو صرف شراب اور دو چار ہی گناہ نظر, یہ سارے کبائر ہیں میاں. تو اس لیے کبیرہ گناہ میں جس کی شہرت نہ ہو، اللہ جانے اور وہ جانے، نماز پڑھنی چاہیے یار. اللہ تعالیٰ کی ذات پاک کے متعلق بات کرتے ہوئے اس کے ہاتھ آنکھوں کا تصور شرک میں آتا ہے یا نہیں؟ ایک تو ہے مطلقاً مجرد تصور کا آ جانا، کہ انسان کے ذہن میں یہ ہو آ جائے بات، جیسے انسان باتوں میں بات کرتا ہے، وہ تو کچھ بھی نہیں ہے، وہ تو ایک وسوسہ ہے، کچھ بھی نہیں ہے. ایک ہے جان بوجھ کے اللہ کے متعلق چہرے کا تصور ایسا کرے جیسے انسانوں کا ہوتا ہے، اور وہ تصور ہی کی حد تک محدود رہے تو یہ اس کا اپنا مسئلہ ہے. اگر وہ اس کا اظہار کرے اور لوگوں کو دعوت دے تو یہ گناہ ہے، یہ شرک بھی ہے، قابل شرک کا تجسیم ہے، کفر بھی ہے اور قابل سزا گناہ ہے، تعزیر لگنی چاہیے اس شخص پہ جو ایسی حرکت کرے. اس لیے کہ اللہ تعالیٰ کیا مجردات ہیں، خدا کی ذات کا ہم نام لے دیتے ہیں، سب کچھ کرتے ہیں، خدا کی تجلیات ہیں، لیکن یہ نہیں ہے. اللہ کی ذات نے خود کہہ دیا لیس کمثلہ شیء، اس کائنات میں کوئی چیز ایسی نہیں ہے جو اس جیسی ہے. پوری کائنات آپ کی کس سے بنی ہے؟ مایا سے، لیکوڈ سے، گیس سے، ٹھوس سے، اب انرجی آ گئی ہے، انرجی کی کنورژن آ گئی. خدا کہتا ہے میں ان تمام چیزوں میں سے کسی چیز جیسا ہوں ہی نہیں، کر لو تصور. اس لیے اللہ کی تجلیات جو پڑتی ہیں نا، مسئلہ اس سے واضح ہوتا ہے. کبھی کبھی اللہ کی قہر کی تجلی پڑتی ہے، اور قہر کی تجلی پڑتی ہے ایسی کہ جس کا غصہ سنبھالے نہیں سنبھلتا تھا نا، اسے یاد بھی نہیں رہتا کہ غصہ نام کی کوئی چیز دنیا میں ہوتی ہے یا نہیں ہوتی. جو ٹاپ کلاس کا اپنے زمانے کا معاذ اللہ بے حیا تھا نا، اللہ کی شرم کی تجلی کبھی اس پہ پڑ جاتی ہے تو ایسی پڑتی ہے کہ اسے بیت الخلاء میں واش روم میں جانا عذاب لگتا ہے کہ کیا کروں. اللہ کی تجلیات کوئی معمولی چیز نہیں ہے. جو شخص مجردات کی سطح پہ آتا ہے ایبسلیوٹ، اس کو جو خدا کی تجلیات، یہ سقراط جو تھا، افلاطون تھا، ارسطو تھا، فیوری تھا، اس کے بعد ان سب کو کچھ نہ کچھ ان چیزوں کی اطلاع تھی. اگر یہ مسلمان تھے تو پھر تو بالکل ہی صاف ہو گئے، لیکن نہیں بھی تھے تو ان لوگوں کے ہاں یہ چیزیں ملتی. اب مثلاً حضرت رسالت پناہ صلی اللہ علیہ وسلم کی جو روح مبارکہ ہے نا، یہ جتنی بھی روحیں انسانوں کی ہیں یہ اس کائنات کی تخلیق سے پہلے ہی پیدا ہو گئی تھی. یہ مادہ میٹر یہ تو بہت بعد میں بنا ہے، روح اس سے بھی پہلے تھی. ہماری آپ کی روحیں، ہم سے بھی پہلے کن کی روحیں تھیں؟ انبیاء علیہ السلام کی. قرآن کہتا ہے، قرآن کہتا ہے ہم نے سارے نبیوں کی روحوں کو جمع کیا اور ہم نے کہا کہ ہم تمہیں بتائیں یہ آدمی ہے جسے ہم نے دنیا میں بھیجنا ہے. لَتُؤْمِنُنَّ بِهِ وَلَتَنصُرُنَّ، اگر تمہارے زمانے میں آ گیا تو تمہاری دو ڈیوٹیز ہیں، تم اس پہ ایمان بھی لاؤ گے اور اس کی مدد بھی کرو گے. قالو، انہوں نے کہا کیوں نہیں ہے رب؟ اللہ نے کہا اس کی ایک ڈیوٹی ہے کہ تمہاری نبوت کا اقرار کرے، تمہاری دو ڈیوٹیز ہیں، تم اس کے بھی اقرار کرو، اقرار کے عوض میں اقرار، اور اس کی مدد بھی کرو. یہ حضور صلی اللہ علیہ وسلم کی روح کے لیے قرآن کہتا ہے. قرآن ہمیں بتاتا ہے کہ جب اس کائنات میں کچھ نہیں تھا تو ہم نے تمہاری روحیں پیدا کر دی تھی، اور میں نے کہا تھا الستو بربکم، کیا میں تمہارا پروردگار نہیں ہوں؟ قالو بلا، یہ نہیں کہا کہ جی، قالو بلا، کہا کیوں نہیں. جو شدت اس میں ہے نا، کیوں نہیں، وہ جی میں نہیں ہے. اللہ کے ہاں ادب یہ تھا کہ بندہ روح کہتی جی، اس کا کیوں نہیں، بلا کیوں نہیں، یقیناً. وہ جو روح پہ تجلی اس نے ایک ڈالی تھی نا کہ کیا میں تمہارا رب نہیں ہوں، یہ روح کی تجلی میں اتنی کشش ہے کہ کوئی دنیا میں ایک آدمی ایسا نہیں جو خدا کو نہ پکارتا ہو. یہ جتنے دائرے بنے پھرتے ہیں نا، داڑھ کا درد ہو جائے، گردے کا درد ہو جائے، موت کی جھٹکا لگے تو پھر اللہ ہی یاد آتا ہے. بہت سے دیکھے اپنے خدا ہے ہی نہیں. دانت کا درد اٹھا, دو راتیں اسپتال میں رہے, تو مول صاحب دعا مل گیا, کس سے دعا مانگوں, اللہ تو ہے نہیں, مانگوں کس سے, اب جاؤں کدھر. یہ روحیں جب پیدا کی گئی انبیاء علیہ السلام کی, اس سے پہلے حضور صلی اللہ علیہ وسلم کی روح, اور پھر جب یہ روحیں پیدا کی گئیں, پھر آدم علیہ السلام کے عام ہم آپ ان کے بیٹے سب کی روحیں دکھائیں آدم علیہ السلام کو, کہا پہلے تو یہ دیکھ یہ تیرے ان بیٹوں کی روحیں ہیں جن کو ہم نے نبوت دینی ہے. تو آدم علیہ السلام بڑے حیران ہوئے حضور صلی اللہ علیہ وسلم, انہوں نے ایک روح کو دیکھا, وہ روح اتنی روشن تھی کہ پوری روشنیوں میں اس کی جگمگاہٹ بہت شدید تھی. تو آدم نے ہاتھ رکھا, کہا اے میرے رب یہ میرا کون سا بیٹا ہے؟ تو اللہ نے کہا یہ تیرے بیٹے ڈیوڈ داؤد ہیں. ان کا میرے پروردگار میرے اس بیٹے کی عمر کیا ہے؟ اللہ نے کہا 60 سال. ان کا میرے رب میرے اس بیٹے کی عمر بڑھا دے, اسے لمبی زندگی دے. بڑے خوش ہوئے نا بیٹے کو دیکھ کے. تو اللہ تعالیٰ نے فرمایا ما یبدل القول لدی, ہم نے فیصلہ کر دیا ہے اور ہم نہیں تبدیل کریں گے. حضور صلی اللہ علیہ وسلم, پھر آدم سوچتے رہے, پھر بولے اور کہنے لگے اللہ یہ ہو سکتا ہے میں اپنی عمر اپنے بیٹے کو دے دوں؟ تو اللہ نے کہا دے دو. وہ کہا 40 سال. بڑی لمبی حدیث ہے, اس پہ خلاصہ اس کا یہ ہے کہ اللہ نے کہا لکھواؤ آدم سے اور اس سے دستخط کراؤ. آدم علیہ السلام نے لکھ کے دستخط, فرشتوں سے کہا کہ اس تحریر کو میرے عرش کے نیچے رکھو, یہ محفوظ رہے. آدم علیہ السلام جب 940 سال کے ہوئے تو فرشتے 960 سال کے, تو فرشتے آگے ان کا حضرت چلے, انہوں نے کہا بھی میرے تو 40 برس رہتے ہیں. اب یہ 1000 سال پرانا قصہ تھا, بھول گئے. تو اللہ نے کہا میں نے اسی لیے یہ تحریر لکھوائی تھی, مجھے پتا تھا یہ بھولے گا, اور یہ بھولنے کی بری رسم نسیہ ذریت, اس کی اولاد میں قیامت تک کہے گی کہ بات کر کے بھول جایا کریں گے. وہ تحریر جب لا کے دکھائی گئی کہ اپنے بیٹے داؤد کو 40 سال دے دیے تھے تو چپ ہو گئے. اللہ نے کہا جاؤ اسے کہو میرا کرم ہے تجھ پہ, 40 سال تو اور گزار لے. یہ بھی 1000 پورے ہو گئے. آدم علیہ السلام نے ان روحوں, اسی لیے تو داؤد علیہ السلام واحد نبی ہیں خدا کے جس کو اللہ نے کہا یا داؤد انا جعلنا کا خلیفتن, داؤد میں نے تمہیں زمین میں اپنا نائب بنایا ہے, خبردار معاشرے میں انصاف قائم کرنا, اس سے نہیں ہٹنا. داؤد علیہ السلام خدا کے بڑے جلیل القدر پیغمبر تھے, یہودیوں کے پیغمبر تھے نا علیہ الصلوۃ والسلام. پھر آدم علیہ السلام کو دکھایا گیا کہ یہ تیری ساری بیٹوں کی آخری روح بھی دیکھی آدم علیہ السلام نے اپنے بیٹوں کی. ہم نے جب فارسی پڑھی سکتے, حسن صاحب سے بڑے پکے کمیونسٹ تھے, تو کہتے تھے ایک دن کلاس میں ایسے ہی کہنے لگے سب نبیوں کا مذہب اصل میں کمیونزم تھا. کہنے لگے سب کمیونسٹ تھے اور سب سوشلسٹ تھے, یہ تو مولویوں نے فساد مچایا. بڑا بڑا پڑھا لکھا ہمارے اساتذہ, کیا کہنے یار, بڑے بڑے صحیح معنی میں پڑھے لکھے لوگ تھے. تو وہ ایسی کلاس میں تنگ کرنے کے لیے, چھیڑنے کے لیے, کہتے ہیں مولوی بابا نے کیا کہا تھا؟ ہم بھی ہنسے وہ بھی ہنسے. یہ تھی حدیث حضور صلی اللہ علیہ وسلم, ساری روحوں کو جب دیکھا بابا نے آدم علیہ السلام نے, تو انہوں نے کہا اے میرے رب یہ کچھ روحیں ایسی ہیں جو بڑے مالدار میرے بچے سرمایہ دار ہیں, کچھ روحیں غریب ہیں. رب لولا سبیتا, اللہ تو ان سب کو برابر کرتے. صفت حسن یہ کہتے تھے بابا نے کہا تھا سب کو برابر کر دے, وہی بڑے بڑے میاں نہیں مانے, وہ یہ کہتے رب لولا سبیتا. انہوں نے کہا اے میرے رب میرے ساری اولاد کو تو برابر کر دیتا. اللہ نے کہا اگر ہم برابر کر دیتے تو ایک دوسرے کے کام کرتے. تو اس لیے حضور صلی اللہ علیہ وسلم کی روح مبارکہ جو تھی نا, کروڑوں سال اربوں سال اللہ کی صفت علم کی تجلیات پڑتی رہی ہیں. اس لیے حضور صلی اللہ علیہ وسلم کا علم پوری کائنات کے علم سے بڑھ کے ہے. ایسے ہی تو نہیں فرمایا کہ اگر میں تمہیں بتا دوں جو میں دیکھتا ہوں تو تم اپنے بستروں کو چھوڑ کے جنگلوں میں بھاگ جاؤ اور تم اپنی میت کو دفن نہ کرو. اللہ کہتا ہے وَعَلَّمَكَ مَا لَمْ تَكُنْ تَعْلَمُ, اللہ آپ کو وہ علم دیتا ہے جس سے پہلے کسی کو نہیں دیا. اللہ کی صفت حیات کی تجلیات کروڑوں اربوں سال رسول اللہ صلی اللہ علیہ وسلم کی روح مبارکہ پہ सावन भादों की तरह बरसती रही हैं, इसलिए वो जिंदगी में हजूर सल्लल्लाहु अलैहि वसल्लम की रूह में अब भी इतनी ताकत है कि वो सालिकीन की तरबियत करते हैं। इल्म और हयात के बाद नूर की इतनी तजल्लियात उस रूह पे पड़ी हैं कि वो रूह गोया सरापा नूर हो गई है। ये जो देवबंदी बरेलवी झगड़ा है ना नूर और बशर का, बस ऐसे ही समझो जैसे आप शदीद आग में लोहे को डाल देते हैं और आपको पता है ये लोहा है, लेकिन लोहा तप के बिल्कुल आग बन जाता है। एक बच्चा आता है और कहता है कि ये आग है, बाबा कहता है नहीं बेटे आग नहीं है, असल में ये लोहा है। एक कहता है, कुरान कहता है इन्नमा अना बशरुन, मैं बशर हूं। दूसरा कहता है नहीं वो नूर है, वो तजल्लियात पर उसकी निगाह जाती है, इसकी निगाह असल में चली जाती है। दोनों ही सच कहते हैं, लड़ना किस बात का, मगर इतनी ये दकीक बहस है तसव्वुफ और फलसफे की। आम आदमी और चौथी तजल्लियात शहूद की हजूर सल्लल्लाहु अलैहि वसल्लम पे इतनी पड़ी है कि सब आलम शहूद और आलम शहूद से आगे चल के हकीकत अहमदी आती है। छोड़ो यार और कोई बात करें। फजर की नमाज से पहले कितने नफल पढ़ने चाहिए? जब सुबह सादिक हो जाए तो चार रकतें बस, दो सुन्नतें दो फर्ज फजर की। सुबह सादिक हो जाने के बाद कजा नमाज का पढ़ना जायज है, मगर नवाफिल जायज नहीं रहते। नमाज में हर रकत में अल्हम्दुलिल्लाह से पहले बिस्मिल्लाह पढ़नी चाहिए। देखिए पहली रकत में सबसे पहले सना सुभानक अल्लाहुम्मा वबिहम्दिक या हुजूर सल्लल्लाहु अलैहि वसल्लम जो दुआएं पढ़ते थे, उसके बाद औजु बिल्लाह बिस्मिल्लाह, फिर फातिहा, फातिहा के बाद बिस्मिल्लाह और फिर सूरत या कुरान की कोई आयत। दूसरी रकत में खड़े होते ही बिस्मिल्लाह और फिर फातिहा, फिर बिस्मिल्लाह और फिर कुरान की जो आयात पढ़ते हैं। तीसरी रकत में खड़े होते ही बिस्मिल्लाह और फातिहा, चौथी में भी बिस्मिल्लाह और फातिहा, और जहां सूरत मिलाते हैं मिलानी चाहिए। वो एक सवाल अगले हफ्ते इंशाल्लाह।